الحمد لله وكفى والصلاة والسلام على من لا نبي بعده أما بعد. رفع اليدين ہاتھوں کا اٹھانا. نماز شروع کرتے وقت یعنی تکبیر تحریمہ کہتے وقت دونوں ہاتھوں کا اٹھانا سب کے نزدیک متفق علیہ ہے. شیعہ حضرات کا فرقہ زیدیہ اس کا قائل نہیں ہے، باقی تمام اہل سنت کے بھی مکاتب اس کے قائل ہیں. اسی طرح سجدے کے درمیان اور سجدے سے اٹھتے ہوئے بھی باتفاق متروک ہے، سب کے نزدیک ایسا رفع دین بھی اب عمل میں نہیں ہے. البتہ رکوع میں جاتے ہوئے اور رکوع سے اٹھنے کے بعد اس میں اختلاف ہے. امام شافعی اور امام احمد بن حنبل رحمہم اللہ کے نزدیک ان دونوں مواقع پر بھی رفع کرنا چاہیے. محدثین کی بڑی جماعت بھی ان کے اس مسلک کی حامی ہے، جبکہ امام ابو حنیفہ رحمہ اللہ اور امام مالک کا مسلک یہ ہے کہ رفع یدین رکوع کے وقت اور رکوع سے اٹھتے وقت بھی متروک ہو چکا. امام مالک کی ایک روایت امام شافعی کے مطابق بھی ہے، لیکن خود امام شافعی نے امام مالک کا مسلک ترک رفع یعنی رفع یدین نہ کرنا یہ نقل فرمایا ہے، اور امام مالک کے جو شاگرد ابن القاسم ہیں ان سے بھی یہی بات لکھی ہے، اور ابن رشد مالکی نے بدایت المجتہد میں اسی کو امام مالک کا مختار قول قرار دیا ہے، اور مالکیہ کے ہاں یہی فتویٰ ہے کہ رکوع میں جاتے ہوئے اور رکوع سے اٹھنے کے بعد رفع دین نہیں کیا جائے گا. تو گویا امام ابو حنیفہ اور امام مالک اس میں متفق ہیں کہ رکوع میں جاتے ہوئے اور رکوع سے اٹھنے کے بعد بھی رفع دین نہیں کیا جائے گا، جبکہ امام شافعی اور امام احمد بن حنبل کے نزدیک یہ معاملہ ایسے ہے کہ ان دونوں موقعوں پر بھی رفع دین کرنا افضل اور اولا ہے. اور یہ بات واضح رہے کہ اختلاف اس مسئلے میں صرف افضلیت کا ہے. بڑے دونوں امام کے نزدیک رکوع اور میں جاتے ہوئے رکوع سے اٹھنے کے بعد رفع دین نہ کرنا زیادہ افضل ہے، اگرچہ رسول اللہ صلی اللہ علیہ وسلم سے صحیح احادیث سے ثابت ہے. اور امام شافعی اور امام احمد کے نزدیک رکوع سے اٹھتے وقت اور رکوع میں جاتے وقت رفع دین کرنا افضل ہے، زیادہ اولا ہے، لیکن دونوں کے نزدیک ایسا کرنا جائز ہے اور نہ کرنا بھی جائز ہے. محدثین میں سے امام اوزاعی اور امام حمیدی اور امام ابن خزیمہ، یہ تین محدثین ہیں، ان کے نزدیک رفع دین کرنا واجب ہے، جیسا کہ حافظ ابن حجر عسقلانی رحمہ اللہ نے فتح الباری میں بیان فرمایا. تو جہاں تک روایات کو سامنے رکھنے کی بات ہے تو اس سے یہ بات محسوس ہوتی ہے کہ رفع دین کی احادیث معنن متواتر زیادہ ہیں، کثرت سے آئی ہیں، جبکہ ترک رفع یعنی رفع دین نہ کرنے کی عملاً متواتر ہیں، یعنی امت کا اس پر عمل ہے. اس لیے کہ اس کی دلیل یہ ہے کہ عالم اسلام کے دو بڑے مراکز مدینہ طیبہ اور کوفہ، جس میں تقریباً تمام لوگ بلا استثناء صحابہ کے زمانے سے اور اس کے بعد ترک رفع پر عامل رہے، یعنی مدینے میں امام مالک کا جو مسلک ہے وہ اسی بنیاد پر ہے کہ وہ فرماتے ہیں کہ ہم نے مدینے میں رفع دین کرتے ہوئے کسی کو نہیں دیکھا. اب اللہ کے رسول صلی اللہ علیہ وسلم مدینے ہی سے دنیا سے تشریف لے گئے، آخری وقت تک آپ وہاں پر تشریف فرما تھے، تو آخر وقت میں آپ کا جو عمل رہا وہی آپ کے صحابہ نے آپ سے سیکھا اور اس پر عمل کیا، اور اسی کو انہوں نے اپنی آئندہ نسل کو سکھایا. تو امام مالک 100 سال کے اندر ہی اس زمانے میں وہاں موجود ہیں، اور ان کے اساتذہ جو ہیں وہ سارے صحابہ کے شاگرد ہیں. تو یہ بات ناقابل یقین ہے کہ تمام لوگ مل کر مدینے میں اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنت کو چھوڑ دیں. کچھ لوگ کرتے کچھ نہ کرتے، تو بالکل یہ بات سمجھ میں آتی اور اس پر لوگ احادیث کے مقابلے پہ عمل کرتے، بالخصوص جب کہ جو حدیث بیان کی جاتی ہے اس کو خود امام مالک رحمہ اللہ نے بیان کیا اور سلسلۃ الذہب سے نقل فرمایا. اب اس کے باوجود اس پر ان کا عمل نہیں, جیسا کہ مدونہ میں انہوں نے بیان فرمایا. کیوں؟ کیونکہ مدینے والوں نے اس پر عمل ترک کر دیا تھا. گویا انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو آخری وقت میں جو کرتے ہوئے دیکھا اپنی نسلوں کو پہنچایا, اور وہی امام مالک کا مستدل ہے اس معاملے میں, یہ ان کی دلیل ہے. اسی طرح کوفہ اور عراق کا علاقہ, یہاں حضرت علی رضی اللہ تعالیٰ عنہ نے باقاعدہ خلافت کو جب منتقل کیا اور اس کو دارالخلافہ بنایا, تو وہاں پر امت کے بڑے بڑے صحابہ اور امام اور فقہا وہاں جمع ہوئے, اور ان سب کا اس پر اتفاق رہا. جیسا کہ امام مروزی فرماتے ہیں کہ ترک رفع الیدین پر اہل کوفہ نے اتفاق کر لیا تھا, ان میں سے کوئی بھی اس پر عمل نہیں کرتا تھا, یعنی سب نے اس عمل کو جاری رکھا. تو اس سے یہ تواتر بالتعامل ثابت ہو گیا, تو مدینے میں بھی اور اسی طرح کوفہ میں بھی. امام شافعی رحمہ اللہ نے اہل مکہ کے تعامل کا اعتبار کیا, اور وہاں یہ کہ حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہ, بلکہ رضی اللہ تعالیٰ عنہما, کیونکہ ان کے والد زبیر بن عوام بھی صحابی رسول ہیں اور عشر مبشرہ میں سے ہیں, تو حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہما جب وہاں پہ خلیفہ ہوئے تو ان کی خلافت کے زمانے میں یہ خود رفع دین کے قائل تھے, اس کی وجہ سے اہل مکہ میں رفع دین رکوع میں جاتے ہوئے اور اس سے اٹھتے ہوئے رواج پا گیا. اگر احادیث کو سامنے رکھا جائے تو آپ کو بہت ساری احادیث ملیں گی جو رفع دین کو ثابت کرتی ہیں, اور بخاری شریف میں تقریباً 4-5 حدیثیں ایسی آپ کو مل جائیں گی جو رفع دین کے بارے میں ہے, اور اس کے علاوہ بھی صحیح ستہ میں اور صحیح احادیث آپ کو ملیں گی. اور وہ احادیث کہ جن میں رفع دین کرنے کا حکم آیا, یا حکم تو نہیں کہنا چاہیے بلکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا عمل آیا کہ جس میں آپ نے رفع دین کیا, ایسی احادیث زیادہ ہیں ان احادیث کے مقابلے میں جس میں ترک رفع آیا ہے. تو ایک سوال یہ پیدا ہوتا ہے کہ امام بخاری رحمہ اللہ رفع دین کی حدیثیں لے کر آئے ہیں, اس کا مطلب ہے وہ زیادہ مضبوط احادیث ہیں, لیکن یہ مغالطہ ہے, یہ بات ٹھیک نہیں ہے. اس کی وجہ یہ ہے کہ امام بخاری رحمہ اللہ, جس طرح یہ بات پہلے ہو چکی, وہ بخاری شریف میں ان احادیث کو لے کر آتے ہیں جو ان کی فقہ کے مطابق ہوتا ہے, کیونکہ امام بخاری رحمہ اللہ بہت بڑے فقیہ بھی ہیں, اسی لیے جو ابواب وہ قائم کرتے ہیں اس سے ان کی فقہ پتہ چلتی ہے. اور جیسا انہوں نے خود فرمایا کہ ان کو تقریباً 600,000 احادیث میں سے 100,000 احادیث ایسی تھیں جو بالکل ٹھیک تھیں, صحیح تھیں ان کے معیار کے مطابق, لیکن انہوں نے فرمایا کہ میں نے ان میں سے یہ کچھ حدیثیں لی ہیں تاکہ کتاب طویل نہ ہو جائے, کہ کتاب بہت بڑی نہ ہو جائے, تو اس کو مختصر رکھنے کے لیے, اس لیے اس کے نام میں بھی مختصر آتا ہے, کنسائز بک ہے یہ, تو اس میں 100,000 میں سے کچھ احادیث جمع کی. اگر ساری ریپیٹیشنز وغیرہ نکال دی جائیں تو تقریباً 2,500-3,000 حدیثیں ہیں, اور ریپیٹیشنز کو بھی سامنے رکھا جائے تو تقریباً بخاری شریف میں 7,000 سے کچھ کم احادیث ہیں. اب اتنی احادیث اور بقیہ صحیح احادیث جو امام بخاری کو یاد ہیں 92,000 سے اوپر, یہ احادیث کہاں ہیں؟ ظاہری بات ہے مختلف آئمہ نے اپنی اپنی جگہوں پر اپنی اپنی کتابوں میں لی ہیں. امام بخاری کا مسئلہ یہ ہے کہ رکوع میں جاتے ہوئے اور رکوع سے اٹھتے ہوئے رفع دین کرنا افضل ہے, اسی لیے اس کو لے کر آئے ہیں. اور وہ احادیث جن میں یہ بات ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے دوبارہ ہاتھ نہیں اٹھایا رکوع سے اٹھتے ہوئے یا رکوع میں جاتے ہوئے, ان احادیث کو امام بخاری نہیں لے کر آئے ہیں, دیگر ائمہ اپنی کتب میں لے کر آئے ہیں, ان کا تذکرہ آگے کرتا ہوں. قطع نظر اس سے کہ احادیث کس کتاب میں ہیں, کیونکہ یہ معیار نہیں ہے کہ احادیث اس کتاب میں ہوں گی تو زیادہ مضبوط ہیں. جب ہم یہ کہتے ہیں کہ بخاری شریف اصح الکتاب ہے, اصح الکتب ہے بعد کتاب اللہ, کتابوں میں سب سے زیادہ صحیح ہے, اس کا مطلب من حیث المجموع. ایسا بھی ہو سکتا ہے کہ ایک حدیث بخاری شریف میں ہو اور اسی موضوع پر کوئی اور حدیث ابن ماجہ شریف کی ہو یا طحاوی شریف کی ہو یا امام مالک کی موطا میں ہو اور وہ زیادہ مضبوط ہو, اسی لیے یہ لقب پہلے امام مالک کی موطا کے لیے تھا جو امام شافعی نے فرمایا کہ یہ اصح الکتب بعد کتاب اللہ ہے, اس لیے کہ اس وقت بخاری تو وجود میں نہیں آئی تھی, सही बुखारी बाद में है इमाम शाफ़ी के, और इमाम मालिक की मुअत्ता में जितनी अहादीस हैं वो सब भी तकरीबन ठीक हैं और सभी तक तकरीबन बुखारी शरीफ में आ गई हैं। बहरहाल, तो इमाम बुखारी अपनी किताब में अहादीस वो वाली लेकर आते हैं जो उनकी मसलक उनकी अंडरस्टैंडिंग के मुताबिक होती है, और उसकी मिसाल मैंने पहले भी एक दी थी, दोबारा अर्ज़ कर देता हूँ ताकि बात समझने में आसान हो, कि हज के बारे में यह हदीस है कि रुबाआ बिनते ज़ुबैर रदील तआला अन्हा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास इस मुश्किल को अपनी लेकर पेश हुई, इस सवाल को लेकर पेश हुई कि मेरे लिए बीमारियों की वजह से, मुख्तलिफ कमज़ोरियों की वजह से एक अहराम आपके साथ बांध के जाना लंबा सफ़र है, अब यहाँ से मदीने से जाना है, अगर हज्जतुलविदा में या हज के मौके पर हम गए और रास्ते में मुश्किल हुई तो मैं क्या करूँगी, ये आपकी रिश्तेदार होती हैं। तो फरमाती हैं कि अगर मैं मशरूत अहराम बांध लूँ, यानी मैं खुलासा बयान कर रहा हूँ, तो मशरूत अगर मेरा अहराम हो जाएगा तो मुझे आसानी है कि जहाँ मुझे रोक दिया गया, जहाँ मेरे लिए कोई बीमारी या कोई उज़्र बन गया, वहीं से मैं अपना अहराम खोल के वापस हो जाऊँ, यानी मेरे लिए आगे यानी अहराम की हालत में रहना यकीन ये ज़रूरत ना हो। मेरी तबीयत ठीक रही तो बहुत अच्छा है, तबीयत ख़राब हुई तो मैं गोया इस शर्त के साथ अहराम बांध रही हूँ कि फिर मैं अहराम में नहीं रहूँगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको उनकी इस शर्त को जायज़ करार दिया और उनको इजाज़त दे दी और वो आपके साथ रवाना हुई। अब ये हदीस मशरूत अहराम के बारे में है। इमाम बुखारी रहमहुल्लाह का मसलक यह है कि ऐसा मशरूत अहराम बांधना जायज़ नहीं है। इमाम बुखारी ये हदीस बुखारी शरीफ में लेकर आए हैं, लेकिन इससे जो मसला नज़र आता है कि मशरूत अहराम बांधना जायज़ है, तो जाहिर बात है ये इमाम साहब की राय के ख़िलाफ़ है। तो इसके और उसके लिए उनके पास और दलाइल है और अहनाफ का भी यही मसलक है, तो इसलिए वो अब इस हदीस को बुखारी में तो लेकर आए हैं लेकिन इसलिए नहीं लाए हैं कि इससे ये मसला साबित करें। इसलिए आप ये हदीस किताबुल हज में ढूंढेंगे तो नहीं मिलेगी कहीं पर भी। मिलेगी कहाँ? किताबुल निकाह में। किताबुल निकाह से इस हदीस का क्या ताल्लुक है? और किताबुल निकाह में से भी बाब किफ़ात जो है, जिसमें कफ़ात का मतलब ये कि रिश्ता करते वक्त मियाँ बीवी के दरमियान कुछ ना कुछ ताल्लुक़ नस्बी दर्जा बराबर होना चाहिए, एक स्टेटस कुछ ना कुछ उनका होना चाहिए। इसके बारे में इमाम साहब की राय यह है, इमाम बुखारी रहमहुल्लाह की, भाई ऐसा कुछ ज़रूरी नहीं है, अच्छा है अगर ऐसा न किया जाए तब भी निकाह हो सकता है। और उसको इस हदीस से साबित किया। कैसे? इसलिए कि इस हदीस के आखिर में रावी ने एक जुमला बढ़ाया, हदीस तो ख़त्म हो गई लेकिन एंड में एक जुमला जो रावी का अपना है वो ये कि ये ज़ुबाआ बिनते ज़ुबैर रदील तआला अन्हा मिक़दाद बिन असवद के निकाह में थी, और मिक़दाद कुरैशी नहीं थे, हाशमी नहीं थे, और ये कुरैशी थी, ऊंचे दर्जे के ख़ानदान, और मिक़दाद एक ज़रा ख़ानदानी नसब के हिसाब से ज़रा नाजिल दर्जे के थे। तो फरमाया कि जब इनका निकाह हो गया तो इससे साबित हुआ कि ये बराबरी होना कोई ज़रूरी बात नहीं, निकाह हो जाएगा। इस बात को साबित करने के लिए ये हदीस लेकर आए, बुखारी शरीफ में लेकर आए, तो इससे साबित हुआ कि इमाम बुखारी के नज़दीक ये हदीस सही है, आला दर्जे की सही है। लेकिन इसको लेकर वहाँ आए हैं जहाँ उनको अपनी अपना एक पॉइंट प्रूफ करना था, और ये ऐसा ही होता है जैसे इमाम अबू हनीफ़ा रहमतुल्लाह की किताबुल आसार जो उनके शागिर्दों ने मुरत्तब की है, तो उसमें चैप्टर हेडिंग होती है और उसमें वही हदीस वो लेकर आते हैं कि जो उस पॉइंट को प्रूफ करने वाली है। इमाम मालिक की मुअत्ता में भी ऐसा ही मिलेगा, यानी अहादीस की जो किताबें हैं इनमें से अक्सर अगर तो किताब लिखने वाला फ़कीह हो तो वो अपने फ़िक्र के हिसाब से उसको मुरतब करता है, जैसे इमाम तिरमीज़ी हैं, इमाम हर इमाम जो है वो अपनी एक राय को सामने रख के चीज़ों को जमा करता है। बाज़ औक़ात ऐसा होता है कि मुहद्दिसीन सारी अहादीस जमा कर देते हैं उस मौजू पर और फिर लोगों पर छोड़ देते हैं कि वो इस पर फ़ैसला करें, लेकिन इमाम बुखारी ऐसा नहीं करते। इमाम बुखारी ख़ुद बाकायदा उसकी चैप्टर हेडिंग डालते हैं और बताते हैं कि मसला ये है, इससे ये रूल निकलता है, उसके लिए दलील अपनी पेश कर देते हैं। तो बहरहाल, इमाम बुखारी सिर्फ वही हदीस लेकर आएंगे जो इमाम बुखारी के मसलक के मुताबिक है, चुनाचे रफ़ दैन उनके मसलक के मुताबिक है, इसलिए वो वही वाली अहादीस लेकर आए हैं। तो इसलिए इससे फ़र्क नहीं पड़ता कि बुखारी शरीफ में हदीस है कि नहीं है, वरना तो जो अज़ान आप देते हैं, इकामत आप कहते हैं, ये भी आपको बुखारी शरीफ में नहीं मिलेगी। बैठकर पेशाब करना चाहिए, इस्तिंजा करना चाहिए, टॉयलेट जाएं तो बैठ कर पेशाब करना चाहिए, खड़े होकर नहीं करना चाहिए, बुखारी शरीफ में ऐसी कोई हदीस नहीं है, बल्कि इसके बरक्स तीन चार हदीसें वो हैं जिसमें ये आया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने खड़े होकर पेशाब फरमाया, और वो इसलिए कि इमाम बुखारी रहमतुल्लाह यहाँ पर खड़े होकर पेशाब होने के जायज़ होने का, मजबूरी की आलम में, मजबूरी की हालत में जायज़ होने का मसलक रखते हैं, तो उस राय को साबित करने के लिए हदीस लेकर आए हैं। बैठकर नॉम है, लोग करते ही हैं, तो इसलिए वो हदीस लेकर नहीं आए। तो अगर आपने बुखारी शरीफ को मेयार अगर बना लिया है तो फिर आपको खड़े होकर सिर्फ पेशाब करना चाहिए ताकि बुखारी की हदीस पर अमल हो, वहाँ पर तो बैठ के होने का करने का है ही नहीं, तो वो हदीसें दूसरी जगह पर हैं। तो ये बात समझाने के लिए कह रहा हूँ खाली। इसी तरह कलिमा जो आप पढ़ते हैं ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, वो आपको नहीं मिलेगा, वो कहाँ से लेकर आए, बुखारी शरीफ में ढूंढ लीजिए। तो किसी हदीस का बुखारी शरीफ में न होना इस बात की अलामत नहीं है कि वो हदीस सही नहीं है, तो ये एक मसला जहन में क्लियर होना चाहिए। बहरहाल इसके अलावा जो अहादीस हैं बुखारी शरीफ में आई हैं और दीगर किताबों में आई हैं, तो उनका तकाबुल किया जाता है कि उनका स्टैंडर्ड क्या है, उनका मेयार क्या है, उनका मकाम क्या है, फिर ये देखा जाता है कि उन हदीस पर, उन अहादीस पर अमल करने वाले सहाबा कराम में से कौन कौन लोग हैं। अगर वो अहादीस फुकहा की तरफ से, यानी वो सहाबा जो फुकहा थे बिलखसूस आइम्मा हुकूमत यानी खुलफाए राशिदीन वगैरह, तो उस हदीस की बहुत ज़्यादा अहमियत होती है। अगर उनका अमल उस पर हो तो वो बहुत मज़बूत होता है, और उसके लिए दलील हज़रत अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि आपने फरमाया कि मेरी सुन्नत और मेरे खुलफाए राशिदीन की सुन्नत पर अमल करो। बहरहाल अब्दुल्लाह इब्ने मसूद रदिल्लाहु तआला अन्हु की जो हदीस है वो अहनाफ का मुस्तदल है, कि जिसमें आपने फरमाया कि अलकमा फरमाते हैं कि हज़रत अब्दुल्लाह इब्ने मसूद ने फरमाया कि क्या तुमको मैं नमाज पढ़ाऊँ उस तरीके से जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पढ़ाया करते थे। तो उन्होंने उनको नमाज पढ़ाई और सिर्फ तकबीर तहरीमा के वक्त हाथ उठाया, रुकू में जाते वक्त या उसके बाद नहीं उठाया। तिर्मिज़ी शरीफ में यह हदीस आई है, और बाज़ लोग इस पर एतराज़ करते हैं कि यह हदीस अब्दुल्लाह बिन मुबारक रज़ियल्लाहु तआला अन्हुमा, जो हमारे हनाफ़ के बड़े इमाम हैं, उन्होंने कहा कि यह हदीस साबित नहीं है। उसका जवाब यह है कि दरहकीकत रफ़ादैन के तर्क के बारे में अब्दुल्लाह बिन मसूद की दो हदीसें हैं। एक के अल्फाज तो यही हैं जो अभी हमने बयान किए कि अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम लम यरफा इल्ला फी अव्वल मर्रा, पहली दफ़ा के अलावा आपने हाथ नहीं उठाए। और दूसरे के अल्फाज वो हैं जो अभी हमने बयान किए कि अला उसल्ली बिकुम सलात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या मैं तुमको नमाज पढ़ाऊँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, फसल्ला फलम यरफा यदैही इल्ला फी अव्वल मर्रा, कि पहली दफ़ा के सिवा उन्होंने फिर हाथ नहीं उठाए। दो अलग अलग हदीस हैं। अब्दुल्ला बिन मुबारक रहमतुल्लाह का कौल पहली रवायत के बारे में है कि वो साबित नहीं है, तो वो तो उसकी सनत पे कलाम कर रहे हैं कि ये सनत ठीक नहीं है उनके हिसाब से, जबकि दूसरी रवायत के बारे में ऐसा नहीं है, जिसकी वाज़ दलील ये है कि सुनन नसाई में यही हदीस खुद हज़रत अब्दुल्ला बिन मुबारक ने इसी तरह से लिखी है। तो ज़ाहरी बात है वो हदीस जब खुद बयान करेंगे तो कैसे हो सकता है कि उस हदीस को वो बाद में कहें कि साबित नहीं है। बहरहाल उनका ये कौल पहली रिवायत के मुताबिक के मुतालिक है, दूसरी के बारे में नहीं है। ये हदीस बिल्कुल ठीक है, इसके बारे में जितने भी इश्कालात हैं उनके जवाबात बहुत तफसील से दिए गए हैं, और उस तफसील को छोड़ दिया जाए जिनको पढ़ना हो, उनको बताया जा सकता है बाद में। इसके अलावा बहुत सारे सहाबा और ताबईन का अमल भी यही है, जैसा कि असरत फरमाते हैं कि उमर बिन ख़त्ताब रदिल्लाहु अन्हु वो अपने दोनों हाथों को उठाते थे फ़ी अव्वल तकबीरतिन, पहली तकबीर के मौके पर इब्तिदा में, सुम्मा ला याऊद, फिर नहीं उठाते थे। तहावी शरीफ में यह असर है। इसी तरह हज़रत अली का असर भी है कि वो भी पहली दफ़ा के अलावा नमाज में नहीं उठाया करते थे हाथ, रुकू और सजदे में गोया नहीं करते थे। इसी तरह हज़रत अब्दुल्ला बिन उमर रदिल्लाहु अन्हुमा, अब हदीस जो रफ़ादैन की है बुखारी शरीफ में, ख़ुद हज़रत अब्दुल्ला इब्ने उमर रदिल्लाहु अन्हुमा से मरवी है, लेकिन उनका अपना अमल जो है वो यही है कि हज़रत अब्दुल्ला इब्ने उमर ने, जैसा कि मुजाहिद फरमाते हैं, रुकू में जाते हुए और रुकू से उठने के वक्त रफ़ादैन नहीं किया। तो गोया आप जिस हदीस को बयान फरमा रहे हैं उसके मुताबिक आपका अपना अमल नहीं है हज़रत अब्दुल्ला बिन उमर रदिल्लाहु अन्हुमा का। तो इससे भी बात साबित हुई कि गोया بعد میں یہ چیز منسوخ ہوئی ہو. بہرحال اس کا حتمی فیصلہ تو قیامت میں ہوگا, یہاں تو صرف دلائل ہی کو سامنے رکھا جا سکتا ہے. اب دوسرا یہ کہ اور بھی کچھ وجوہات ہیں جن کی بنا پر ترک رفع زیادہ راجح معلوم ہوتا ہے احناف کے ہاں بالخصوص. ایک تو یہ کہ یہ اوفق بالقرآن, قرآن سے زیادہ موافقت رکھتا ہے. اللہ سبحانہ و تعالیٰ کا ارشاد ہے کہ وَقُومُوا لِلَّهِ قَانِتِينَ, اس کا تقاضا یہ ہے یعنی اللہ کے حضور بڑے ادب سے احترام سے کھڑے ہو جاؤ, سکون سے کھڑے ہو جاؤ, حرکت کم سے کم کرو. اور جس حدیث میں کم حرکتیں ہوں گی وہ جس نماز میں وہ زیادہ بہتر ہے. اور اسی طرح حضرت عبداللہ بن مسعود کی جو روایت ہے اس میں کوئی اختلاف بھی نہیں ہے اور اضطراب بھی نہیں ہے, ان کا عمل ان کے قول سب میں اتفاق ہے. جبکہ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کی حدیث میں یہ اختلاف ہے کہ وہ یہ حدیث بیان کرتے ہیں جو صحیح حدیث ہے لیکن ان کا عمل اس پر نہیں ہے, بلکہ وہ ترک رفع بھی کرتے ہیں. اور جس طرح بتایا کہ حضرت عمر حضرت علی دو خلفائے راشدین کا عمل آپ کے سامنے ہے, اور اس میں عبداللہ ابن مسعود کا عمل بھی موجود ہے کہ بہت بڑے صحابہ میں سے ہیں, کہ ان کے نزدیک بھی رکوع میں جاتے ہوئے رفع دین کرنا جو ہے وہ خلاف اولا کہہ لیجئے یا غیر افضل ہے یا بعد میں منسوخ ہوا. اسی طریقے سے اب یہ صحابہ عمر میں بھی سینئر ہیں, بڑے ہیں, جبکہ ان کے مقابلے میں حضرت عبداللہ بن عمر اور حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہم یہ چھوٹے تھے, کم عمر تھے صحابہ, یعنی 12-15 سال سے بھی کم عمریں تھیں ان کی, 10-10-12-12 سال کی عمر, 15 سال کی عمروں میں اللہ کے رسول صلی اللہ علیہ وسلم دنیا سے تشریف لے گئے. تو ان کا عمل ظاہری بات ہے ان بڑے سینئر صحابہ کے مقابلے میں بہرحال فرق رکھتا ہے. اسی طرح اہل مدینہ اور اہل کوفہ کا تعامل جیسے بتایا کہ ترک رفع کا ہی رہا ہے, جبکہ دوسرے شہروں میں ایسا نہیں تھا کہ مکہ میں تمام لوگ رفع دین کرتے ہوں, وہاں پہ دونوں طرح کے لوگ موجود تھے. اور شہروں میں بھی اسی طرح بصرہ وغیرہ میں, مصر وغیرہ میں, شام میں دونوں طرح کے عمل کرنے والے لوگ موجود رہے, لیکن یہ دو شہر ایسے ہیں کہ جو مین شہر بھی تھے ان جگہوں پر ترک رفع پر ہی عمل رہا مستقل. اور ایک بات یہ بھی سمجھ میں آتی ہے کہ ابتداءً جیسا کہ حدیث میں آتا ہے صحیح مسلم کی, جابر بن سمورہ فرماتے ہیں کہ خرج علینا رسول اللہ صلی اللہ علیہ وسلم, کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک دفعہ تشریف لائے, فقال, تو آپ نے فرمایا کہ ما لی اراکم رافعی ایدیکم, کہ میں تمہیں کیا دیکھتا ہوں کہ تم لوگ اپنے ہاتھوں کو اٹھاتے ہو, کانہا اذناب, گویا کہ وہ دمے ہیں, خیل شمسن, کہ بدکے ہوئے گھوڑوں کی گویا یہ دمے ہیں, اس طرح تم اپنے ہاتھ کیا اٹھاتے ہو, اسکنو فی الصلاۃ, کے سکون اختیار کرو, یا اسکنو, تو ساکن رہو نماز میں ذرا. اب آپ نے نماز میں ہاتھ کے اٹھانے کو منع فرمایا سکون, اور اس کے بارے میں یہ بات ہے کہ یہ دو سجدوں کے درمیان اور سجدے سے اٹھنے کے بعد وہ لوگ اپنے ہاتھوں کو اٹھا رہے تھے, گویا آپ نے, اور بعض سلام سے پہلے بھی ہاتھ اٹھاتے تھے, رفع دین کرتے تھے, اس پہ آپ نے یہ نکیر فرمائی کہ ایسا نہ کرو کہ اپنے ہاتھوں کو ایسے اٹھاتے ہو, ایسا نہ کرو. تو اس سے پتہ چلا کہ گویا ابتداءً ان ساری صورتوں میں رفع دین کیا جاتا تھا, بعد میں وہ کم ہو کر پیچھے کی طرف آیا. تو گویا پہلے 18 مقامات تھے تو کم ہو کر صرف رکوع اور سجدے تک بات آئی, سوری رکوع میں یعنی جاتے وقت اور رکوع سے اٹھنے تک, اور پھر آخر میں جیسا کہ احناف کی رائے ہے اور مالک کی رائے ہے کہ صرف پھر تکبیر تحریمہ تک رہ گئی. بہرحال جو بھی اس میں بات ہو یہ ذہن میں رہے کہ یہ افضل اور غیر افضل کا مسئلہ ہے. ہاں, اب اس میں ایک بات ضمنی ہے, وہ یہ کہ وہ لوگ کہ جو کسی امام کے فالوور نہیں ہیں, جو اپنے آپ کو غیر مقلدین کہتے ہیں, وہ یہ دعویٰ کرتے ہیں کہ احادیث کی روشنی میں چونکہ بخاری شریف کی احادیث اصح ہیں, زیادہ صحیح ہیں, اس لیے اس پر عمل کیا جائے گا. رسول اللہ صلی اللہ علیہ وسلم رفع دین رکوع میں جاتے ہوئے اور رکوع سے اٹھتے ہوئے کرتے تھے, تو اب یہ بات جو ہے وہ نزاع کا سبب بنتی ہے. جیسا کہ بتایا کہ کبھی بھی کسی بھی امام نے چاروں ائمہ میں سے یہ حکم نہیں لگایا کہ جو شخص رفع دین نہیں کرے گا رکوع میں جاتے ہوئے یا رکوع سے اٹھتے ہوئے تو اس کی نماز نہیں ہوگی. آج کل جو اہل حدیث حضرات ہیں، غیر مقلدین ان کو کہیے یا سلفی کہیے، تو یہ حضرات یہ فتویٰ لگاتے ہیں کہ جو لوگ رکوع میں جاتے ہوئے اور رکوع سے اٹھتے ہوئے رفع دین نہیں کرتے ان کی نماز نہیں ہوگی، اور دوسرے لوگوں کو روک روک کے باقاعدہ بتاتے سمجھاتے ہیں. بڑی عجیب سی بات یہ ہے کہ یہ آپ کو نظر نہیں آئیں گے کہ باہر جو آدمی نماز نہیں پڑھ رہا اس کو کھینچ کے مسجد لانے کی کوشش کریں، اس کو نماز کی طرف قائل کریں، لے کر آئیں، نمازی بنائیں، لیکن جہاں اس آدمی نے نماز پڑھنا شروع کی اور مسجد میں آیا نہیں کہ اس کو بخاری کی حدیث دکھا کے کنفیوز کرنا شروع کر دیا، اور وہ آدمی پریشان ہو کے ادھر ادھر بلبلاتا پھرتا ہے کہ میں کیا کروں، اس اسکول میں گیا ہوں، یہاں پر یہ بات ہو رہی ہے. کہتے تو یعنی ہمارے ہاں تو یہ مسئلہ ہے کہ چاروں ائمہ کے درمیان کبھی یہ بات ہوئی نہیں، اس لیے آپ کو حرم میں جائیں گے آپ تو کوئی حنبلی آپ کو نہیں روکے گا، سلف ہی روکے گا، کیونکہ اس کے نزدیک تو آپ کی نماز ہوئی نہیں، اور پھر وہ اس پہ یہی دلیل دے گا، تو اس کا کام یہی ہے کہ وہ آپ کو کنفیوز کر کے آپ کی نمازوں کو غلط قرار دے. تو اس سے یہ فتنہ زیادہ پھیلا اور بات زیادہ آگے بڑھی، جو مناسب نہیں ہے کہ رفع دین ائمہ کے نزدیک سنت ہے، نہ کرنا یہ بھی سنت ہے، افضل کیا ہے اس کا فرق ہے، اور اس فرق کو سامنے رکھتے ہوئے ائمہ ایک دوسرے کے پیچھے نماز پڑھتے ہیں، ان کے نزدیک اس میں کوئی بڑی بات نہیں ہے، اولا اور خلاف اولا ہے. لیکن غیر مقلدین کے نزدیک رفع دین کرنا چونکہ واجب ہے تو جو نہیں کرتا اس کی نماز نہیں ہوتی، اس لیے وہ اس پہ بہت شد و مت سے لوگوں کو پریشان کرتے ہیں، کنفیوز کرتے ہیں. ایسا کرنا بالکل جائز نہیں ہے کسی بھی صورت میں، اس لیے کہ امت میں اس بات کو ایسے نہیں سمجھا گیا 1400 سالوں میں. تو نئی بات اپنی طرف سے دین میں پیدا کرنا، دین کے ارکان میں ایک رکن کا اضافہ کرنا، یہ اپنی طرف سے یہ بالکل غیر مناسب ہے، اس کے نتیجے میں افتراق اور انتشار پھیلتا ہے. اور جب احادیث میں تعارض ہو، امت میں عمل دونوں طرح موجود ہو، تو کسی ایک کو ترجیح تو دی جا سکتی ہے لیکن دوسرے کو باطل قرار نہیں دیا جا سکتا. باطل اس طور پر کہ گویا قطعی باطل ہے، اس کے لیے تو کوئی وحی آنی چاہیے. اب رسول اللہ صلی اللہ علیہ وسلم اس معاملے کو بالکل واضح چھوڑ کے نہیں گئے. زیادہ سے زیادہ ہم غنی طور پر، اپنے اجتہادی طور پر یہ کہہ سکتے ہیں کہ یہ افضل ہے یا یہ افضل ہے، یہ آخری عمل تھا یا وہ آخری عمل تھا. کسی حدیث سے یہ ثابت نہیں کر سکتا کوئی بھی شخص کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے حکمن کسی عمل کو روکا ہو. اللہ کے رسول صلی اللہ علیہ وسلم سے یہ ثابت تو ہوتا ہے کہ آپ نے رفع دین کیا رکوع میں جاتے ہوئے اور اٹھتے ہوئے یا نہیں کیا، لیکن دونوں طرف یہ ثابت کرنا کہ آپ نے منع فرمایا، ایک بھی حدیث ایسی نہیں ہے. یہ حدیث تو ہے کہ جس میں آپ نے رفع دین کرتے ہوئے لوگوں کو دیکھا رکوع اور سجدے کے درمیان تو ان کو روکا، لیکن اس کے علاوہ آپ کوئی ایسی حدیث نہیں ہے کہ جس سے آپ یہ کہیں کہ کسی کو رکوع میں رفع دین کرتے ہوئے دیکھا ہو تو منع کیا ہو، یا نہ کرتے ہوئے دیکھا ہو تو کرنے کو کہا ہو. تو ایسے معاملے میں قطعیت سے کوئی بات نہیں کہی جائے گی، ہر آدمی اپنے امام کی رائے کو فالو کرے گا. جو دوسرے پر ایسی کوئی حجت قائم کرنے کی کوشش کرے یا کوئی ایسی بات کہے کہ جس سے قطعیت ثابت ہوتی ہے، گویا اب یہ خود شارع بن رہا ہے، ایسا کرنا جائز نہیں ہے. تو اس لیے جو غیر مقلدین ہیں وہ اس معاملے میں اس قطعیت سے بات کرتے ہیں کہ گویا وحی کے ذریعے یہ بات طے ہو گئی ہے، اس لیے ان کا ایسا کرنا یہ بالکل غلط ہے. ایک شخص جو مقلد ہو کسی امام کا اور اس کی رائے پر عمل کر رہا ہو، تو اس کے لیے اس میں بالکل گنجائش ہے، اس لیے کہ فاسألوا اہل الذکر ان کنتم لا تعلمون پہ وہ عمل کر رہا ہے، تو اس لیے وہ رفع دین کرے یا نہ کرے، اس کے لیے تو معاملہ ٹھیک ہے کہ وہ اپنے امام کی رائے پر عمل کرے. اس کے امام کو یا تو ایک ثواب ملا ہوگا یا دو ثواب ملے ہوں گے حدیث کی روشنی میں. لیکن جو اس کو رسول اللہ صلی اللہ علیہ وسلم کا فیصلہ قرار دے بغیر قطعی دلیل کے، اب اس کے پاس اس کی چونکہ کوئی دلیل موجود نہیں ہے، وہ اپنے لیے بڑی ایک مشکل پیش کر رہا ہے، پیدا کر رہا ہے. اس لیے کہ غیر مجتہد کے لیے ایسی بات کرنا یا کہنا یہ اس کے اپنے لیے وبال کی بات ہے. اللہ سبحانہ وتعالی ہمیں سمجھنے کی توفیق عطا فرمائے اور اس فکر سے ہمیں روشناس کرائیں کہ ہم امت میں افتراق اور انتشار کا ذریعہ نہ بنے. ایسا محسوس ہوتا ہے کہ گویا پوری دنیا کا سب سے بڑا مسئلہ امت کا یہی ہے کہ لوگ رفع دین کرتے ہیں کہ نہیں کرتے، حالانکہ یہ کوئی ایسا ایشو ہی نہیں ہے کہ جس کی بیس پر کبھی بہت شور شرابہ کیا جائے. اسی لیے آپ کو کوئی حنفی کسی غیر مقلد کو یا کسی امام شافعی امام احمد کے फॉलोअर को रोकता हुआ नजर नहीं आएगा कि भाई तुम रफ़ेदैन क्यों करते हो। अब कुछ लोग अगर अपने तौर पर करने लगे हों तशद्दुद में, रिएक्शन में, तो मुमकिन है, लेकिन आम हालात में ऐसा कोई सिलसिला नहीं रहा। किताबों में ऐसी बातें आपको नहीं मिलेंगी कि किसी ने किसी पर ये हुक्म लगाया हो कि वो रफ़ेदैन करते हैं इसलिए उनका अकीदा गलत या उनकी अंडरस्टैंडिंग गलत या उन पर कोई फतवा लगाया, उनको अहले बिदत कहा जाए या। लेकिन ये एक सिलसिला जो शुरू हुआ है पिछले 100 सालों से, बाकायदा पोस्टर लगा के और मुनाजरे करके और उस पर बहस मुबहस से शुरू करके कि तुम गलत, तुम्हारे पास कोई दलील नहीं, हमारे पास बुखारी की हदीस, तुम्हारे पास कुछ भी नहीं, तुम इस तरह उम्मत के अमल को जो 1400 साल से चला आ रहा है इस तरह तनकीद का निशाना बनाना बिला दलील, ये बिल्कुल गैर मुनासिब है। अल्लाह सुबहान तआला हमें समझने की और अमल करने की तौफीक अता फरमाए। इसके नतीजे में ख़ास कस्म का जहन बनता है, वो ये कि उम्मत को हमारे असलाफ से काटा जाए, हमें ये बताया जाए कि तुम्हें आज तक सब कुछ गलत बताया गया, बुखारी शरीफ की हदीसों को छोड़ के तुम्हें दूसरी चीज़ें पढ़ाई बताई गई और पूरा बैकग्राउंड नहीं बताते, तो लोगों का एतमाद अपने आइम्मा पर, अपने बड़ों से कटता है, और इस तरह आहिस्ता आहिस्ता वो इस तशद्दुद का शिकार हो के या तो दीन से निकल जाते हैं या बदअमली की तरफ चले जाते हैं। ये जितने पुरतशद्दुद फितने दुनिया में कायम हुए हैं वो सब इसी मेंटालिटी का नतीजा है कि जिसमें लोगों को आपने अथॉरिटीज़ से निकाल दिया कि अब आपके ऊपर कोई अथॉरिटी नहीं, अब आप ख़ुद फतवा दीजिए, अब आप ख़ुद ही बड़े बने रहिए, आप बताइए कि क्या होगा क्या नहीं होगा, आप फैसला कीजिए, आप ख़ुद ही कुरान पढ़िए, खुद ही ट्रांसलेशन देखिए हदीस की, अरबी आती हो या ना आती हो, और अपने तौर पर देख लीजिए बस। जैसे कि गोया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि हदीस अगर पढ़नी तो बुखारी से पढ़ना बस। तो ये एक अजीब मिजाज बनाया गया है जिससे उम्मत में बड़े फितने पैदा हुए। अल्लाह सुबहान व तआला इनको भी शऊर दे, कुछ इनमें से अच्छी नीयत से करते हैं, कुछ जहालत की वजह से करते हैं और कुछ बगैर हिकमत के करते हैं, तो तीनों सूरतों में नुकसान ही फैला है। अल्लाह हिदायत दे और समझ हमें अता करे कि हम दीन की फ़िक्र में लगें। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।